नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल जेठ 27 गते मंगलबार, आज ज्येष्ठ शुक्ल पक्ष चतुर्दशी तिथि, तद अनुसार 10 जून सन् 2025, नेपाल सम्बत 1145, आज तसलाथ्व 14। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। काठमाडौँ महानगरको सिप मेला हाउस किपिङ सिक्दै बहिरा युवा शीर्षकको खबर कान्तिपुरको अग्रपृष्ठमा प्रकाशित छ। भक्तपुरका लक्ष्मीप्रसाद दुलाल कान सुन्न सक्दैनन्, 31 वर्षका उनी पढ़ाईमा राम्रै विद्यार्थी हुन्। अहिले स्नातक गर्दैछन् तर सिप नभई पढ़ेर मात्र काम पाइन्छ भन्नेमा उनलाई विश्वास छैन। सिपका लागि तालिम लिन चाहने उनलाई अहिले काठमाडौँ महानगरपालिकाले शुरू गरेको सिप मेला 2082 अवसर भएको छ। उनी हाउस किपिङ सम्बन्धी तालिम लिइरहेका छन्। यहाँ मैले धेरै सिकिरहेको छु, उहाँले भन्नुभयो। सिप सिकेपछि काम पाउने आशा छ। तालिममा मुख्य गरी होटलको कोठा सफा गर्ने, ओछ्यान मिलाउने, तन्ना र कुशनलाई आकर्षक ढंगले सजाउने बारे सिकिरहेको उहाँले बताउनुभयो। कति कुरा यहाँ छैनन्, उपलब्ध सामानमै हामीलाई सिकाइरहनु भएको छ, उहाँले भन्नुभयो। तर पनि मलाई सिक्न रमाइलो लागिरहेको छ। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। अमेरिकाबाट फिर्ता गरिएकाहरू फेरि तनावमा पर्न चाहँदैनन्, शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। अवैध रूपमा अमेरिकामा बसोबास गर्ने र त्यहाँको कानून उल्लंघन गरेपछि निष्कासित भई नेपाल फर्कने नेपालीको आँकड़ा बढ़दैछ। अमेरिकाबाट आइतबार राति 37 जना निष्कासित भएर फर्केसँगै यो संख्या थप बढ़ोत्तरी भएको हो। जति पटक फिर्ता गरिन्छन् त्यति नै पटक उनीहरूलाई अध्यागमन विभागले मानव बेचबिखन ब्यूरोको जिम्मा लगाउने गरेको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो। आइतबार राति फर्काइएका 37 जनालाई पनि त्यसै गरी ब्यूरोको जिम्मा लगाइएको छ। सन् 2025 लागेसँगै यसरी निष्कासित भएर स्वदेश फर्काइएको संख्या 177 जना पुगेको त्रिभुवन विमानस्थल स्थित अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले जानकारी दिनुभयो। अमेरिका सरकारले चार्टर विमान मार्फत आइतबार फिर्ता पठाएकामा 32 जना पुरूष र 5 जना महिला छन्। प्रवक्ता न्यौपानेले भन्नुभयो, त्यसरी फिर्ता भएकाको संख्या मध्ये आइतबारको संख्या हालसम्मकै उच्च हो, नत्र एक वा दुई जना विभिन्न समयमा फिर्ता पठाइएका छन्। फर्काइएका धेरै मुद्दा न्यून उपशीर्षकमा खबर अगाडि छ। अमेरिकी सरकारले यसरी नेपाल फिर्ता पठाएकाहरू अधिकांश अवैध रूपमा त्यहाँ पुगेको पाइएको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ। ब्यूरोका प्रवक्ता नरेन्द्र कुंवरले सबैलाई ब्यूरोमा ल्याएर सोधपूछ गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, अधिकांश चिनजानका मानिसबाट अवैध बाटो हुँदै अमेरिका पुगेका छन्, जसमा कतिपयको घरखेत नै बन्दकी राखेर पनि गएको भेटिएका छन्। त्यसरी जानु अवैध मात्र होइन, मानव बेचबिखनसँग जोड़िएको मुद्दा पनि हो। तर अहिलेसम्म फर्केर आएकाहरूले उनीहरूलाई लैजाने विरूद्ध मुद्दा दर्ता गराउन मानेका छैनन्, फेरि तनावमा पर्न चाहँदैनन्, अमेरिकाबाट फिर्ता गरिएकाहरू शीर्षकको यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। सोही प्रसंगलाई आजको अन्नपूर्ण पोस्ट दैनिकले 1.5 करोड़ खर्चिएर अमेरिका पुगे, बोरा बोकेर फर्किनु पर्यो शीर्षकमा लेखेको छ। आइतबार रातिदेखि नै सामाजिक सञ्जालमा एउटा फोटो खुबै भाइरल भयो। झ्याप्प हेर्दा फोटो अनौठो देखिए पनि फोटोले भने बेग्लै कथा भनेको थियो। अवैध बाटो हुँदै अमेरिका पुगेका 35 जना नेपाली र अन्य 2 जना नेपालीले काँधमा सेतो बोरा बोकेर विमान अगाडि लश्करै उभिएको फोटोले डिपोर्ट भएर आउनेहरूका नियति बोलिरहेको थियो। बोरा बोकेर विमानस्थल परिसरमा हिँड्दै गरेको दृश्यले उनीहरूको अवस्था, दुःख र छटपटी झल्काइरहेको थियो। हुन त अमेरिकाले एकैपटक ठूलो संख्यामा नेपालीहरू डिपोर्ट गर्दैछ भन्ने सूचना केही दिन अघिबाट नै बाहिरिएको थियो। आइतबार 4:30 बजे नै उनीहरूलाई लिएर आएको जहाज काठमाडौँ ल्याण्ड हुने भनिए पनि रातको 9 बजेपछि मात्रै विमान आएको थियो। विमानसँगै फिर्ता भएको थियो अमेरिका पुगेका 37 जनाको खुशी, सपना र सुन्दर भविष्यको परिकल्पना। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता नरेन्द्र कुंवरका अनुसार पछिल्लो पाँच महिनामा मात्रै विभिन्न तवरले अमेरिका पुगेका 163 जनालाई अमेरिकी सरकारले फिर्ता गरेको छ, जसमध्ये आइतबार आएका 37 जना सबैभन्दा ठूलो संख्या हो। 1.5 करोड़ खर्चिएर अमेरिका पुगे, बोरा बोकेर फर्कनु पर्यो शीर्षकको यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। मनसून ब्रेक हुँदा देशभर बढ़्यो गर्मी, पूर्वमा पनि सक्रिय छैन मनसून, डेढ़ सातासम्म मध्य र पश्चिममा विस्तार हुन सकेन शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकबाट लिँदैछौं। सरदर भन्दा दुई साता अघि 15 जेठको राति नै पूर्वी नेपालमा दक्षिण एसियाली मनसून प्रवेश गरे पनि ब्रेक भइदिँदा देशभर गर्मी बढ़ेको छ। सोमबार सबैभन्दा धेरै नेपालगंजको अधिकतम तापक्रम 41 डिग्री पुगेको छ, त्यस्तै काठमाडौँको तापक्रम 31.6 डिग्री पुगेको छ। मनसूनी वर्षा नै बन्द हुनलाई मनसून ब्रेक भनिन्छ। पूर्वी नेपालमा बेला बेला हल्का वर्षा भइरहे पनि बाँकी क्षेत्रमा टन्टलापुर घाम लाग्दा न्यूनतम र अधिकतम दुवै तापक्रम उकालो लागेको छ। तराईमा अधिकतम तापक्रम 41 डिग्री सेल्सियससम्म पुगेको छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद मीन कुमार अरियालले मनसून विस्तार नहुँदै ब्रेक भएको बताउनुभयो। कोशीमा 15 जेठ राति मनसून भित्रिएर शुरूआती ठूलो वर्षा पनि भयो, त्यसपछि त्यहाँ पनि खासै सक्रिय हुन सकेको छैन। अरियालले भन्नुभयो, मध्य र पश्चिम नेपालमा त मनसून पुगेकै थिएन, एक सातादेखि मनसून नै ब्रेक भएको छ। मनसून ब्रेक भएर देशभरि गर्मी बढ़े पनि बुधबारदेखि भने केही राहत हुन सक्ने उहाँको भनाइ छ। कहाँ कति पुग्यो तापक्रम उपशीर्षकमा खबर अगाडि छ। पछिल्लो एक सातादेखि देशभरको तापक्रम उकालो लागिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो सबैभन्दा बढ़ी नेपालगंजको अधिकतम तापक्रम 41 र न्यूनतम तापक्रम 30 डिग्री सेल्सियस मापन भएको छ। त्यस्तै धनगढ़ीमा 40.2, भैरहवामा 40, सिमरामा 37.5, विराटनगरमा 37, जनकपुरमा 36.1 र धरानमा 36 डिग्री सेल्सियस मापन भएको छ। उपत्यकासँगै पहाड़ी क्षेत्रको तापक्रम पनि उच्च छ। हिजो काठमाडौँको अधिकतम तापक्रम 31.6 र न्यूनतम तापक्रम 20.4 डिग्री सेल्सियस मापन भएको छ। त्यस्तै दिपायलको 37.5, सुर्खेतको 36.2, गोराईको 35.9 र पोखराको 32.2 डिग्री सेल्सियस तापक्रम पुगेको छ। यो खबर मनसून ब्रेक हुँदा देशभर गर्मी बढ़्यो शीर्षकमा आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। नागरिक दैनिकमा सुब्बाको स्वर्ग त्रिभुवन विमानस्थल शीर्षकको खबर प्रकाशित छ। दुर्गम जिल्लाहरूमा सुब्बाको अभाव रहँदा त्रिभुवन विमानस्थलमा भने खचाखच कर्मचारी खटाउने गरिएको पाइएको छ। गृह मन्त्रालयले दुर्गम जिल्लाहरूमा सुब्बा पनि पठाउन नसक्दा विमानस्थल अध्यागमन कार्यालयमा भने दरबन्दी भन्दा बढ़ी कर्मचारी खटाएको पाइएको हो। गृह मन्त्रालयले यसरी दरबन्दी भन्दा बढ़ी कर्मचारी खटाएको पाइएपछि प्रधानमन्त्री कार्यालयले गृह सचिव गोकर्णमणि दवाड़ीलाई 7 दिने स्पष्टीकरण समेत सोधेको छ। विमानस्थल अध्यागमन कार्यालयमा 121 दरबन्दी रहेकोमा यसअघि 140 भन्दा बढ़ी अधिकृतहरू खटाइएका थिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईलाई अनुसन्धानमा तानेपछि बढ़ी भएको दरबन्दी कटौती गरिएको छ। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। कान्तिपुर दैनिकमा 500 पालिकाले जग्गा वर्गीकरण गरेनन्, असारभित्र नगरे बेचबिखन ठप्प शीर्षकको खबर प्रकाशित छ। भू उपयोग नियमावली जारी भएको तीन वर्ष बित्दासम्म मुलुकका 753 मध्ये 253 पालिकाले मात्रै जग्गाको पूर्ण वर्गीकरण गरेका छन्। बाँकी 500 पालिकाले आगामी असारसम्म जग्गाको वर्गीकरण नगरे कित्ताकाट लगायत जग्गा प्रशासन सम्बन्धी काम पुनः ठप्प हुने जनाइएको छ। यसअघि 2081 भदौमा पनि जग्गाको पूर्ण वर्गीकरण नगर्दा 620 पालिकामा कित्ताकाट लगायत जग्गा प्रशासन सम्बन्धी काम ठप्प बनेको थियो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका अनुसार हालसम्म 253 पालिकाले मात्रै जग्गाको पूर्ण वर्गीकरण गरेका छन्। अर्थात ती पालिकाभित्रका कुन कित्ता नम्बरको जग्गा कृषि आवासीय लगायत छुट्याइसकिएको छ। त्यस्तै 153 पालिकाले आधार तथा मापदण्ड तयार गरी नक्सा अध्यावधि गरी कित्तागत विवरण तयार गरिरहेको मन्त्रालयका प्रवक्ता गणेश दत्त भट्ट बताउनुहुन्छ। आगामी असारभित्र पूर्ण वर्गीकरण नगरे यी पालिकामा समेत जग्गा प्रशासन सम्बन्धी काम प्रभावित हुने भट्टको भनाइ छ। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। भौगोलिक संकेतलाई पनि औद्योगिक सम्पत्तिको मान्यता शीर्षकको खबर कारोबार दैनिकबाट लिँदैछौ। सरकारले अब भौगोलिक संकेतलाई पनि औद्योगिक सम्पत्तिको मान्यता दिने भएको छ। प्रतिनिधि सभामा पेश भएको औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक 2082 भौगोलिक संकेत जियोग्राफिकल इण्डिकेशनको व्यवस्था प्रस्ताव गरिएको हो। संघीय संसदका दुवै सदनमा छलफल भई पारित भएर राष्ट्रपतिबाट जारी भएपछि लागू हुने यो विधेयकमा सरकारले नेपालभित्र उत्पादन हुने वस्तुलाई औद्योगिक सम्पत्तिकै रूपमा भौगोलिक पहिचान दिने व्यवस्था गरेको छ। प्रस्तावित विधेयक पारित भई ऐनको रूप लिएमा इलामको चिया, गुल्मीको कफी, मुडेको आलु, नेपालको बासमती, हुम्लाको गलैचा, डोल्पाको यार्सा गुम्बा, कर्णालीको सिमी, जुम्लाको उबा लगायतका भौगोलिक पहिचान जन्ने ब्राण्डले औद्योगिक सम्पत्तिको मान्यता पाउनेछन्। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। पाँच सय प्राध्यापकले अध्ययन विधा दुरूपयोग गर्दा त्रिवीलाई 1.5 अर्ब नोक्सानी शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। त्रिभुवन विश्वविद्यालयका करिब 500 प्राध्यापक तथा कर्मचारीले अध्ययन विधा दुरूपयोग गरेको पाइएको छ। मासिक तलब सुविधासहित अध्ययन विधा लिए पनि पढ़ाई पूरा नगर्ने र पूरा गरे पनि विदेशमै लुकेर बस्ने कारणले विश्वविद्यालयलाई 1.5 अर्ब भन्दा बढ़ी नोक्सान भएको छ। त्रिवी शिक्षक तथा कर्मचारी सेवा सम्बन्धी नियममा 3-5 वर्षसम्म अध्ययन विधा पाउने व्यवस्था छ। उक्त सुविधा उपयोग गर्ने 320 जना मध्ये जनाभन्दा बढ़ीले अध्ययन पूरा नगरेको र 180 जना अध्ययनका लागि विदेश गए पनि विश्वविद्यालय नफर्केको भेटिएको हो। त्रिवी कार्यकारी परिषदले अध्ययन विधा लिने शिक्षक तथा कर्मचारी खोजबिन गर्न समिति गठन गरेको थियो। सहप्राध्यापक जीवन काफ्लेको संयोजकत्वमा गठित 3 सदस्यीय समिति प्रतिवेदन बुझाउने अन्तिम तयारीमा रहेको त्रिवीका रजिस्ट्रार केदार रिजालले बताउनुभयो। 500 प्राध्यापकले अध्ययन विधा दुरूपयोग गर्दा त्रिवीलाई 1.5 अर्ब नोक्सानी शीर्षकको यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको हिमालय टाइम्समा इन्भर्ट र लाइनिङमा काम हुँदै भौतिक प्रगति 54% सिद्धबाबा सुरुङ मार्ग सम्बन्धीको खबर प्रकाशित छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम धमाधम भइरहेको छ। यहाँ अहिले इन्भर्ट र लाइनिङको काम भइरहेको छ। सुरुङ मार्गको हालसम्मको समग्र भौतिक प्रगति 54% पुगेको छ। त्यस्तै वित्तीय प्रगति 48% रहेको छ। मुख्य टनेलको कुल 1089 मिटर मध्ये इन्भर्टको काम 990 मिटर सकिएको छ भने लाइनिङको काम 1126 मध्ये 660 मिटर सकिएको आयोजनाकी इन्जिनियर सविता गेवालीले बताउनुभयो। यो खबर हिमालय टाइम्समा प्रकाशित छ। लस एन्जलसमा नेशनल गार्ड परिचालन, राष्ट्रपति ट्रम्प विरूद्ध मुद्दा दायर गर्दै क्यालिफोर्निया सरकार शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। क्यालिफोर्नियाका गवर्नर गेभिन न्यूसमले लस एन्जलसका सड़कमा निस्केका आप्रवासी प्रदर्शनकारीको सामना गर्न प्रशासनले नेशनल गार्डको असाधारण तैनाथीको प्रतिक्रियामा सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध मुद्दा दायर गर्ने योजना बनाएको बताएका छन्। सम्बन्धित राज्यले गवर्नरसँग परामर्श नै नगरी राज्यको नेशनल गार्डको कमाण्ड गर्नु गैर कानूनी र अनैतिक छ। डेमोक्रेट न्यूसमले आइतबार एनएसएनबीसीसँग भनेका छन्। 40 लाख जनसंख्या भएको क्यालिफोर्नियाका सड़कहरू सोमबार बिहान प्राय शान्त रहे पनि पछिल्ला 3 दिनदेखि लस एन्जलस अशान्त छ। प्रमुख राजमार्ग अवरूद्ध गर्दै प्रदर्शन जारी राखिएको छ। आइतबार स्वचालित कारहरूमा आगो लगाइएको छ भने प्रहरीले पनि जवाफमा प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रु ग्यास, रबरका गोली र फ्ल्यास ब्याग ग्रेनेड प्रयोग गरेका छन्। यो खबर कान्तिपुर दैनिकबाट लिएका हौं। चौविस वर्षमा 33 आयोग आरक्षी पीड़ितका समक्ष जस्ताको त्यस्तै शीर्षकको खबर आज अन्नपूर्ण पोस्टमा प्रकाशित छ। सरकारले 2031 सालमा 155 वर्ग किलोमिटर क्षेत्र समेटेर शुक्लाफाटा वन्यजन्तु आरक्ष स्थापना गरेको थियो। यसको 6 वर्षपछि आरक्षको पूर्वी सेक्टर बस्ती भएको क्षेत्रमा 150 वर्ग किलोमिटर क्षेत्र थपेर आरक्ष विस्तार गर्यो र शुक्लाफाटा राष्ट्रिय निकुञ्ज बनाइयो। निकुञ्ज विस्तारको काम 2058 चल्यो। यसै क्रममा जग्गाधनी पूर्जा भएकाले सरकारले सट्टा भर्ना दियो। ऐलानी जग्गा भएकाको व्यवस्थापन हुन सकेन। यसका लागि विभिन्न समयमा 33 आयोग बने पनि पीड़ितका समस्या समाधान हुन सकेनन्। 2473 परिवार विस्थापित छन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। र नागरिक दैनिकमा अमेरिका चीन व्यापार वार्ता बेलायतमा शीर्षकको खबर प्रकाशित छ। अमेरिका र चीनबीच विद्यमान व्यापार युद्ध समाधान गर्ने उद्देश्यले सोमबारदेखि लण्डनमा नयाँ चरणको वार्ता गर्दैछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक वरिष्ठ अमेरिकी प्रतिनिधिमण्डलले चिनिया प्रतिनिधिसँग भेट्ने घोषणा गर्नुभएको थियो। उता बेजिङले पनि उपप्रधानमन्त्री हे लिफिङ वार्तामा सहभागी हुने सप्ताहन्तमा पुष्टि गरेको थियो। ट्रम्प र चीनका राष्ट्रपति शी चिनफिङ बीच गत साता टेलिफोनमा कुराकानी भएपछि यो वार्ता हुन लागेको हो। वार्तालाई अमेरिकी राष्ट्रपतिले धेरै राम्रो कुराकानी भन्नुभएको थियो। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। कार्यक्रम अखबार यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। रेडियो नेपाल सुन्दै गर्नुहोला।